السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آج ہم لوگ سنتیں اور نوافل کے بارے میں پڑھیں گے انشاءاللہ, اس کی فضیلت. پیج نمبر 116. نحمدہ ونصلی علی رسولہ الکریم, اما بعد, فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری وحل العقدۃ من لسانی یفقہوا قولی. ہم دیکھتے ہیں الحمدللہ ہمارے دین نے ہمیں ہر عبادت میں اس کا اجر بتا کر ہر عبادت کے لیے رغبت دلائی ہے. انسان اصل میں جو بھی کام کرتا ہے اس میں اس کے لیے جب تک کہ کوئی انعام یا کوئی ریوارڈ اسے نہ ملے تب تک اس کی رغبت اس کام کی طرف نہیں ہو پاتی. جیسے دنیا میں بھی ہم دیکھتے ہیں, دنیا کا بھی اصول یہی ہے کہ انسان کو جب تک کسی بھی کام میں کوئی چیز ملنے کی توقع نہ ہو تب تک وہ محنت نہیں کرتا اس کے لیے. اگر اس کو یقین ہوتا ہے کہ ہاں مجھے فلاں کام میں, فلاں چیز میں یا فلاں محنت کر کے فلاں کام میں مجھے کوئی اس کا بدلہ ملے گا, کوئی اس سے فائدہ ہوگا, تو وہ اس کام کو بہت زیادہ لگن سے, محنت سے, جد و جہد سے اور شوق سے کرنے لگتا ہے. اسی طرح سے ہم دیکھتے ہیں کہ دین اسلام میں عبادت کی ہمیں رغبت دلائی گئی ہے. کچھ تو ہیں فرائض جسے ہمیں ہر حال میں پورا کرنا ہے, اور کچھ ہیں نوافل جس کا ہم سب جانتے ہیں کہ چھوڑنے پر کوئی گناہ تو نہیں ہے لیکن کریں گے تو اجر بہت زیادہ ہے. اسی بنا پر ہم دیکھتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے گاہے بگاہے, موقع بموقع صحابہ کرام رضی اللہ عنہم کو ان چیزوں کی طرف, ان عبادات کی رغبت دلائی, اور ہمارے لیے بھی الحمدللہ ایک راہ متعین کر دی کہ جو بھی اللہ تعالیٰ سے قریب ہونا چاہے وہ اور مزید عبادت کر کے, یعنی کثرت سجود کی وجہ سے اللہ سبحانہ و تعالیٰ کی قربت حاصل کر سکتا ہے. اسی میں سنتیں اور نوافل آتی ہیں. اصل میں ہم جانتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے خود تو اس کو اس طرح سے ڈیوائیڈ نہیں کیا تھا کہ یہ سنت موقعدہ ہے اور یہ نفل ہے یا سنت غیر موقعدہ ہے. یہ اللہ کے رسول صلی اللہ علیہ وسلم کی وفات کے بعد علماء کرام نے اس کو اس طرح سے نام دیے, کیونکہ یہ بتانا ضروری تھا اور اس کا ڈویژن ضروری تھا تاکہ فرض کی اہمیت اپنی جگہ رہے. پھر جو سنت موقعدہ, یعنی وہ سنت جس کو, یعنی وہ نفل نماز, سنت موقعدہ دراصل اس کو کہتے ہیں, وہ نفل نماز جو اللہ کے رسول صلی اللہ علیہ وسلم نے کنٹینیوسلی برابر تواتر کے ساتھ آپ نے ادا کی, تو وہ سنت موقعدہ کہلاتی ہے. موقعدہ تاکید سے ہے, یعنی جس کی تاکید کی گئی ہے یا جس کی وصیت کی گئی ہے یا جس کو پڑھنے کے لیے کہا گیا ہے یا جسے پڑھنا چاہیے, جس کو ریکمینڈ کیا گیا ہے, اور اس کو سنت متواترہ بھی کہتے ہیں اور سنت ثابتہ بھی کہتے ہیں, یعنی تواتر سے جو سنت ثابت ہے اور جس کو اللہ کے رسول نے ہمیشہ استقامت سے کیا, تو وہ سنت موقعدہ کہلاتی ہے. اور غیر موقعدہ مطلب نفل. ویسے تو دیکھا جائے دونوں, تو دیکھا جائے تو دونوں بھی نفل ہیں, لیکن ہم نے اس کو تقسیم کیا ہے اس طرح سے, جس کو اللہ کے رسول نے برابر باقاعدگی سے پڑھا ہے وہ سنت موقعدہ ہے, سمجھیں. جیسے کہ آپ لوگوں کو یاد ہوگا کہ ہمارے یہاں پر اس سلسلے میں بہت باریکی سے غور کیا جاتا ہے کہ اچھا کون 12 رکعت پڑھتا ہے نہیں پڑھتا ہے ظہر کی, کون مغرب کی یا عشاء کی 17 رکعت پڑھتا ہے نہیں پڑھتا ہے. تو ایک طرح سے دیکھا جائے تو آپ دیکھیں کہ اس میں ایکچولی رغبت دلائی گئی ہے, نفل نمازوں کی رغبت دلائی گئی ہے. ضروری نہیں کہ آپ اتنے ہی پورے پڑھیں, لیکن اگر آپ زیادہ پڑھتے ہیں, یعنی سجود کی کثرت ہوتی ہے, تو یہ کثرت سجود آپ کو جنت سے قریب کر دینے والی نیکی ہے یا عمل ہے. تو اسی بنا پر اگر کوئی پڑھتا ہے تو الحمدللہ پڑھے, بہت اچھی بات ہے, کیونکہ نفل نمازیں ہی تو پڑھ رہے ہیں نا, لیکن اس کو لازم نہ سمجھے, یعنی یہ نہ بنا دیا جائے کہ نہیں اتنے ہی پڑھنے ضروری ہے, 19 ہی پڑھیں گے یا 17 ہی پڑھیں گے یا 15 یا 12 ہی پڑھیں گے. ہم دوسرے کو, سامنے والے کو یہ نہیں کہہ سکتے کہ آپ بھی اتنی ہی نماز پڑھیں, یہ لازم ہے آپ کے لیے ورنہ آپ کی نماز نہیں ہوگی, یہ چیز درست نہیں ہے. لیکن اگر کوئی پڑھتا ہے 17 رکعت یا اگر کوئی زیادہ پڑھتا ہے اس سے, تو الحمدللہ بہت اچھی بات ہے, کیونکہ آپ دیکھیں وہ اللہ ہی کے آگے تو جھک رہا ہے نا, نماز پڑھ رہا ہے. نفل نمازوں کی کوئی پابندی نہیں رکھی گئی, نفل نماز انسان کتنی بھی ادا کر سکتا ہے، ہاں لیکن اس کو لازم و ملزوم بنا لینا اور دوسروں پر بھی فورس کرنا کہ وہ بھی اسی طرح سے کریں تو یہ چیز درست نہیں ہے، اس کو پسند نہیں کیا گیا۔ تو یہ باتیں ہمیں ذہن میں رکھ کر آج کا ٹاپک جو ہے وہ پڑھنا چاہیے یا اس کو ذہن میں رکھنا چاہیے۔ تو ہم دیکھ لیتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کس طرح سے یہ نوافل ادا کیا کرتے تھے، آپ کس طرح سے اس کا اہتمام فرماتے، کتنی پڑھا کرتے تھے، اور اس کی کیا اہمیت، فضیلت یا اس کا کیا بدلہ ہے، اجر۔ جیسے کہ نماز ظہر سے پہلے 4 اور بعد میں 2، اسی طرح سے نماز مغرب کے بعد 2، نماز عشاء کے بعد 2، اور نماز فجر سے پہلے 2 رکعت سنت ادا کرنا، اور جس کو سنت موقعدہ ہم کہتے ہیں، ٹھیک ہے۔ موقعدہ یعنی وہی جس کو تاکید کی گئی ہے، جس کی تاکید کی گئی ہے۔ تو یہ پڑھنے والوں کے لیے اللہ تعالیٰ جنت میں گھر بناتے ہیں، سبحان اللہ۔ اللہم ربنا جعلنا منہم، اللہ تعالیٰ ہمیں ان میں شامل فرمائے۔ ان عائشہ رضی اللہ عنہ قالت قال رسول اللہ صلی اللہ علیہ وسلم من صابر علی سنتی من صابر علی سنتی 10 رکعات من السنت بن اللہ له بیتا فی الجنہ 4 رکعات قبل الظہر ورکعتین بعدها ورکعتین بعد المغرب ورکعتین بعد العشاء ورکعتین قبل الفجر، رواہ الترمذی وابن ماجہ، حدیث صحیح۔ عائشہ رضی اللہ عنہ کہتی ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا، جو شخص باقاعدگی سے 12 رکعت سنت ادا کرے، اللہ تعالیٰ اس کے لیے جنت میں گھر بناتا ہے۔ نماز ظہر سے پہلے 4 رکعت، 2 ظہر کے بعد 2 رکعت، نماز مغرب کے بعد 2 رکعت، نماز عشاء کے بعد، اور 2 رکعت نماز فجر سے پہلے۔ تو یہ ساری نمازیں سنت موقعدہ کہلاتی ہیں، جس کو اللہ کے رسول صلی اللہ علیہ وسلم پڑھا کرتے تھے۔ اور پھر آپ نے یہ بھی بات فرمائی، اور عائشہ رضی اللہ عنہا یہ حدیث روایت کرتی ہیں کہ آپ نے خود فرمایا کہ جو باقاعدگی سے یہ 12 رکعت سنتیں ادا کرے گا، اللہ تعالیٰ اس کے لیے جنت میں گھر بنائے گا، یہ گھر بناتا ہے، سبحان اللہ۔ آپ دیکھیں کتنی بڑی خوشخبری ہے۔ اب آپ خود سوچیں کہ جو جنت میں جانے والے ہیں، یا جو جنت میں جانے کی خواہش رکھتے ہیں، جو جنت کو اپنے ٹھکانے کے طور پر دیکھنا چاہتے ہیں اور پسند کرتے ہیں، کیا وہ کبھی چھوڑ سکتے ہیں بھلا یہ 12 رکعتیں؟ نہیں نا۔ تو پھر ہم بعض وقت کیا ہوتا ہے ہمارا معاملہ، الحمدللہ جب تک ہم انڈیا یا پاکستان جو ہمارے ممالک ہیں وہاں پر رہتے ہیں، تو الحمدللہ ہم نوافل کی بھی پابندی کرتے ہیں، کوشش کرتے ہیں۔ لیکن جیسے ہی ہم سعودی عرب آتے ہیں یا گلف کنٹریز آتے ہیں، گلف کنٹریز میں ایک جو چیز ہم سے مس ہوتی ہے یا ہو جاتی ہے، اور وہ ہے نفل نمازیں۔ یقین جانیے کہ الحمدللہ باقی ساری چیزیں یہاں پر ہم، اللہ کا شکر احسان ہے کہ الحمدللہ ہم سے بہت ساری چیزیں جو بدعت وغیرہ ہیں سب چھوٹ جاتی ہیں، لیکن اس کے ساتھ ساتھ مجھے لگتا ہے کہ نفل نمازیں بھی چھوٹ جاتی ہیں اکثر لوگوں کی۔ ہم یہ نہیں دیکھتے کہ ہم بار بار ہمیشہ بس مثال دے دیتے ہیں، سوری جملہ صحیح نہیں ہو سکا، کہ ہم لوگ ہمیشہ دوسروں کی مثال دے دیتے ہیں کہ اچھا سعودی لوگ تو نہیں پڑھتے، وہ تو فرض پڑھتے ہیں بس چلے جاتے ہیں۔ تو بس ہم بھی کیا کرتے ہیں، فرض کو اپنا معمول بنا لیتے کہ بس فرض پڑھ لیں۔ تو آپ دیکھیں کہ ہمیں کیا پتہ وہ گھر جا کر نفل نماز پڑھتے ہیں، کیونکہ اللہ کے رسول صلی اللہ علیہ وسلم کی سنت یہ تھی کہ آپ گھر میں نفل نماز پڑھتے تھے، آپ مسجد میں نہیں پڑھتے تھے نفل نماز، اور فرض آپ مسجد میں پڑھا کرتے تھے۔ تو ہو سکتا ہے وہ لوگ گھروں پر جا کر فرض کے بعد نفل پڑھتے ہوں، یہ جو سنت موقعدہ وغیرہ ہیں۔ تو ہم نے ان کی وہ چیز تو اڈاپٹ کر لی کہ انہوں نے نفل نہیں پڑھی تو ہم بھی نفل نہیں پڑھتے، اور ہم نہیں جانتے کہ وہ گھر میں پڑھتے ہیں یا نہیں پڑھتے ہیں، بس ہمارے گمان ہیں۔ تو سب سے پہلی جو چیز چھوٹتی ہے یہاں پر آنے کے بعد اکثر لوگوں کی، وہ ہے نوافل، کہ نوافل چھوٹ جاتی ہیں، جبکہ آپ دیکھیں نوافل بھی کوئی معمولی درجہ نہیں رکھتی ہیں۔ ہم سب جانتے ہیں کہ نفل کا درجہ اتنا زیادہ ہے، کسی چیز کے بارے میں اتنی تاکید نہیں آئی ہے جتنی ہم سب جانتے ہیں کہ فرض کے بعد نفل نماز کی تاکید کی بات آئی ہے احادیث میں۔ کثرت سجود کی بات کی گئی، تہجد کی بات کی گئی، اشراق ہے، چاشت ہے، تحیۃ الوضو ہے، تحیۃ المسجد ہیں، جتنے بھی آپ دیکھ رہے ہیں یہ ساری نفل نمازیں ہیں۔ اس کی اتنی کثرت یعنی اتنا زیادہ ذکر کیا گیا ہے، کثرت سے ذکر کیا گیا ہے کہ ہم بیان نہیں کر سکتے، اور اللہ تعالیٰ کا قرب حاصل ہوتا ہے اس سے، تو کیوں ہم چھوڑ دیتے ہیں جبکہ یہاں تو ہمارے پاس زیادہ وقت ہے؟ لیکن جانیے، ہم سب جب یہاں رہنے کی عادت ہو جاتی ہے، ہم سب جانتے ہیں کہ جب ہم چھٹی جاتے ہیں تو وہاں پر بعض اوقات ایسے ہوتا ہے کہ آپ کو نماز پڑھنے کے لیے وقت نکالنا پڑتا ہے، اور چونکہ جگہ جگہ مسجدیں نہیں ہوتی تو اکثر اوقات ہم سب یہ بات جانتے ہیں کہ جو مرد حضرات ہیں ان کی بھی اکثر ان کو جماعت نہیں مل پاتی، کیونکہ ایک جگہ سے دوسری جگہ پہنچنا بہت مشکل ہوتا ہے، مسجد بہت دور ہوتی ہے۔ تو اس صورت میں نمازوں کی جس طرح سے یہاں پابندی ہوتی ہے وقت پر، وہاں پر ہونا مشکل لگتا ہے، آپ ایک طرح سے جکڑے ہوئے ہوتے ہیں وہاں کے ماحول میں۔ تو یہاں پر الحمدللہ اللہ تعالیٰ نے ہمیں اتنا سکون دیا ہے، وقت میں اتنی برکت دی ہے، الحمدللہ فراغت ہے یہاں پر، تو کیوں نہ ہم نفل کی کثرت بھی ہم کرتے جائیں، یعنی نوافل بھی ہم کثرت سے پڑھتے جائیں، تاکہ یہ نوافل کا پڑھنا ہمارے لیے آخرت میں باعث اجر و ثواب ہو، اور جنت میں اللہ تعالیٰ ہمارے لیے گھر بنائے انشاءاللہ۔ تو اسی لیے نوافل کا بھی اہتمام کرنا چاہیے۔ اسی طرح نماز فجر سے پہلے دو سنتیں دنیا اور جہان کی ہر چیز سے زیادہ قیمتی ہیں۔ عن عائشہ رضی اللہ عنہ قالت قال رسول اللہ صلی اللہ علیہ وسلم رکعت الفجر خیر من الدنیا وما فیہا، رواہ الترمذی حدیث صحیح۔ عائشہ رضی اللہ عنہ کہتی ہیں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا فجر کی دو رکعت، جو سنت موقعہ ہوتی ہے یعنی فرض سے پہلے، دنیا اور اس میں جو کچھ ہے ان سے بہتر، اس سے بہتر ہے، یہ ترمذی کی روایت ہے۔ اب آپ سوچیں کہ دنیا میں کیا کچھ نہیں ہے، تھوڑا امیجن کریں، تصور کریں، اور سوچیں بھی دنیا کی جتنی دولت ہے اپنے ذہن میں لے کر آئیے، کیونکہ سب سے پہلا جو ہمارا خیال جاتا ہے وہ دولت کی طرف جاتا ہے، دنیا کی چکا چوند اس کی طرف جاتا ہے۔ تو سوچیں کہ دنیا میں کیا کچھ نہیں ہے، کیا کیا خزانے اللہ تعالیٰ نے چھپا کر رکھے ہیں، زمینوں کے اندر، آسمانوں میں، یا فضاؤں میں، یا پوری دنیا میں آپ نظر ڈالیں، کیا کچھ نہیں ہے دنیا میں۔ تو اللہ کے رسول فرماتے ہیں صلی اللہ علیہ وسلم کہ فجر سے پہلے کی دو سنتیں دنیا اور جہان اس کی ہر چیز سے زیادہ قیمتی ہے۔ کتنی پریشیس، کتنی قیمتی ہیں نا یہ دو رکعتیں، یعنی کوئی نہ ڈائمنڈ ویسا قیمتی ہو سکتا ہے، نہ کوئی پرل، نہ کوئی اور میٹل، نہ دھات، جتنی یہ دو رکعتیں قیمتی ہیں۔ لیکن مجھے لگتا ہے خواتین تو پھر بھی پڑھ لیتی ہوں گی فجر سے پہلے کی دو سنتیں، لیکن اکثر مرد حضرات، جبکہ ضروری ہے کیونکہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے یہ جو دو سنتیں فرض سے پہلے ادا کی تھیں، ہاں لیکن گنجائش نکلتی ہے اور آپ نے پرمیشن دی کہ اگر کسی کی پہلے نہ ہو سکیں تو وہ بعد میں بھی ادا کر سکتا ہے۔ جیسے کہ ایک حدیث سے پتہ چلتا ہے کہ ایک شخص نے آ کر فجر کے بعد دو رکعتیں پڑھیں، تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ فجر کی تو بس دو ہی رکعت ہے، یعنی تم نے یہ کون سی نماز پڑھی ہے؟ تو اس نے کہا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم، میں جب مسجد میں آیا تو وقت ہو چکا تھا، یعنی نماز جماعت کھڑی ہو چکی تھی، لہٰذا میں نے یہ سنتیں جو تھیں وہ فرض سے پہلے نہیں پڑھی تھیں، لہٰذا میں نے اب ادا کر لیں۔ تو اللہ کے رسول صلی اللہ علیہ وسلم اس بات پر خاموش رہے۔ تو ایکچولی آپ کی خاموشی بھی اجازت کا درجہ رکھتی ہے، یعنی آپ جس بات پر خاموش رہے دراصل یہ آپ کی اجازت ہے، اس کو حدیث تقریری کہتے ہیں، یعنی جس پر آپ نے قرار کیا آپ خاموش رہے، تو یہ آپ کی پرمیشن تھی، تو یہ جائز ہے، درست ہے۔ لیکن آپ دیکھیں کہ روز کا معمول بنا لینا کہ روزانہ ہی فجر میں دیر سے جانا اور ہمیشہ سنت فرض کے بعد پڑھنا، یہ تو کسی بھی طرح سے قابل قبول نہیں ہو سکتا۔ اور یہ سنتیں آپ دیکھیں کتنی قیمتی ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس کو سفر میں بھی نہیں چھوڑا ہے، حالانکہ سفر میں فرض آدھی کر دی جاتی ہے، قصر کر دی جاتی ہے، لیکن سبحان اللہ آپ دیکھیں کہ یہ دو رکعتیں کتنی قیمتی ہوں گی کہ اللہ کے رسول صلی اللہ علیہ وسلم سفر میں بھی اس کا اہتمام کرتے تھے، سفر میں بھی آپ نے کبھی یہ دو سنتیں نہیں چھوڑیں۔ تو ہم بھی بچپن سے اپنے گھروں میں بچوں کو عادت ڈالیں کہ بچوں کو تھوڑا سا پہلے سے اٹھائیں، بوائز کو خصوصاً، اور ان سے کہیں کہ سنتیں، دو رکعت سنتیں گھر میں ادا کر کے جائیں اور پھر مسجد میں جا کر نماز پڑھیں۔ हाँ कभी कभार हो जाए तो उसमें कोई मज़ायका नहीं है, लेकिन उसको रोज़ का मामूल न बना लिया जाए कि रोज़ाना ही फ़र्ज़ पहले पढ़ रहे हैं और फिर बाद में ये सुन्नतें पढ़ रहे हैं। तो कभी कभी अगर हो जाता है, इंसान है, आँख लग जाती है, तो वो एक अलग बात है, लेकिन कोशिश करें कि ये जमात खड़ी होने से पहले सुन्नतें घर में पढ़ी जाएं, घर में पढ़कर जो है नमाज के लिए निकला जाए ताकि फिर फ़र्ज़ नमाज बराबर जमात के साथ मिल जाए। इसी तरह से जोहर से पहले 4 सुन्नत अदा करने वाले के लिए आसमान के दरवाज़े खोल दिए जाते हैं। अभी हम आगे जब नफिल और सुन्नतों की हम पढ़ेंगे उसमें हम वो हदीस देखेंगे इंशाअल्लाह। जोहर से पहले 4 और बाद में 4 रकात सुन्नत अदा करने वाले पर अल्लाह ताला जहन्नम की आग हराम कर देते हैं। अनुम्मे हबीबा रदी अल्लाहु अन्हा अनि नबी सल्लल्लाहु अलैहि वसल्लम क़ाल मन सल्ला क़ब्ल ज़ुहर अरबअन व बादह अरबअन हर्रमहुल्लाहु अलन्नार। उम्मे हबीबा रदी अल्लाहु अन्हा से रिवायत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स जोहर से पहले 4 रकात और बाद में 4 रकात सुन्नतें अदा करे अल्लाह उस पर आग हराम कर देता है। तो ये भी हदीस हमको मिलती है और ये हदीस भी सही है, इब्ने माजे की हदीस है। तो इसी बिना पर आपने देखा होगा कि जो हमारे यहाँ पर 12 रकात का रिवाज है ना, तो वो 4 सुन्नत पहले पढ़ते हैं और बाद में 4 फ़र्ज के बाद फिर 2 सुन्नत और 2 नफिल पढ़ते हैं। तो 2 सुन्नत तो वो सुन्नत मौकेदा हुई और समझे 2 सुन्नत वो गैर मौकेदा होती है। तो इसी बिना पर यानी उसका अजर जो बताया गया है कि जो अगर 4 रकात पढ़ता है बाद में तो उस पर अल्लाह ताला आग हराम कर देता है। तो अब भला बताइए, आप और मैं, हम में से हर कोई चाहेगा, हम सब की क्या ख्वाहिश है कि हम सब जन्नत में जाएं, अल्लाह ताला की रज़ामंदी हासिल करें और अल्लाह ताला की नाराज़गी से बचें। अल्लाह सुभाना व ताला हमारे ऊपर नज़रे इनायत फरमाए, हमसे राज़ी हो और हमें जन्नतुल फिरदौस में जगह दे। हम सब की यही ख्वाहिश है और अल्लाह करे कि ये ख्वाहिश पूरी हो इंशाअल्लाह, आमीन। तो उसका ये अजर बताया गया है। हम देखते हैं कि उम्मे हबीबा रदी अल्लाहु अन्हा की बहुत कम हमको रिवायत करदा अहादीस मिलती हैं और इसकी क्या वजह हो सकती है। आप देखें कि ये जो उम्मे हबीबा रदी अल्लाहु अन्हा थी, इन्होंने बहुत कुर्बानियाँ दी इस्लाम के लिए, मामूली बात नहीं थी। दुश्मन इस्लाम की बेटी थी अबू सुफियान की, लेकिन आप देखें कि उस घर में भी इस्लाम की रोशनी फैल कर रही। हिजरत हबशा जब हुई थी उसमें इन्होंने हिजरत की थी, जब वहाँ हबशा पहुँची तो वहाँ पर उनके ऊपर और मज़ीद परेशानियों का एक तरह से समझें सिलसिला उनके ऊपर शुरू हो गया या उनके ऊपर परेशानियाँ आईं कि वहाँ पहुँचने के बाद जो उनके शौहर थे वो मुर्तिद हो गए। अब आप देखें कि एक नया मुल्क, नई जगह, कोई रिश्तेदार नहीं, कोई आसरा नहीं, उसके बावजूद भी आप देखें कि कितना इनका ईमान पुख्ता होगा कि पहले तो शौहर को समझाती रहीं, पहले शौहर ने शराब पीना शुरू कर दी, उसके बाद फिर मुर्तिद हो गया। तो बहुत सारी मुसीबतें इनके ऊपर आईं, लेकिन आप देखें कि ये ईमान पर साबित कदम रहीं और ज़रा भी इनके ईमान में तजलजुल नहीं आया, ये घबराई नहीं, साबित कदम रहीं, इस्तकामत के साथ डटी रहीं। इसी बिना पर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इनको उम्मुल मोमिनीन का शर्फ़ अता किया। आपने रिश्ता भेजा था नजाशी के पास, नजाशी ने ख़ुद ने कहा पढ़ाया, ख़ुद अपनी तरफ से अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की तरफ से मेहर अदा किया और फिर इनको रुख्सत करके मदीना रवाना किया। तो ये तकरीबन 7 हिजरी में जब खैबर फतेह हुआ उस वक्त महाजरीन हबशा के साथ ये भी मदीना आईं। तो इन्हें सिर्फ 3 साल 3.5 साल अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथ रहने का मौका मिला, इसीलिए इनसे ज़्यादा अहादीस हमें नहीं मिलती हैं, लेकिन बहुत ईमान में पुख्तगी वाली सहाबियाँ थीं और अल्हम्दुलिल्लाह उम्मुल मोमिनीन के दर्जे पर भी फ़ायज़ हुईं। और इतना इनको ईमान पसंद था कि यकीन जाने के जब हम पढ़ते हैं इनके बारे में तो पता चलता है कि कैसा उनका ईमान था, कि वाकई में उस ईमान ने उनको तमाम रिश्तों से आज़ाद कर दिया था। यानी उनको अल्लाह और उस अल्लाह के रसूल ज़्यादा अजीज़ थे अपने वालिदैन के नस्बत, और यही ईमान होता है। कि अबू सुफियान जब कि अभी उन्होंने इस्लाम कबूल नहीं किया था और आते हैं किसी बात को कहने के लिए तो बेटी के घर जाते हैं, तो बेटी बैठने से पहले मना कर देती है कि आप इस बिस्तर पर ना बैठें, ये रसूलुल्लाह का बिस्तर है। और उस पर एक दुश्मन रसूल नहीं बैठ सकता। तो बाप ने कहा कि बेटी तुम मुझसे दूर रहकर बहुत बिगड़ गई हो, इस तरह का जुमला कहा था अबू सुफियान ने। तो आप देखें ज़रा कि कैसा ईमान होता है। तो इसीलिए आप देखें कि अल्लाह ताला ने उनको कितना बड़ा दर्जा दिया कि उम्मुल मोमिनीन का दर्जा उनको मिला माशाल्लाह। तो बहरहाल ये उनकी रिवायत करदा हदीस है। इसी तरह से नमाज असर से कबल यानी पहले 4 रकात सुन्नत गैर मौक़ेदा पढ़ने वाले पर अल्लाह ताला रहम फरमाते हैं। अन इब्ने उमर रदियल्लाहु अन्हुमा अन नबी सल्लल्लाहु अलैहि वसल्लम क़ाल रहिमल्लाहु मरअन सल्ला क़ब्ल अल असरी अरबअन रवाहु तिरमिज़ी। अब्दुल्लाह बिन उमर रदियल्लाहु अन्हुमा कहते हैं अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिस आदमी ने असर से पहले 4 रकतें पढ़ी अल्लाह ताला उस पर रहम फरमाए। यह हदीस हसन है और तिरमिज़ी ने इसको रिवायत किया है। और हसन भी हम सब जानते हैं कि दरअसल सही का ही दर्जा रखती है। तमाम जो क्राइटेरियाज हैं उसके हदीस के वो उन सब पर पूरा उतरती है, सिर्फ़ एक दर्जा जो है उसमें पीछे है। अब यहाँ पर यह गैर मौक़ेदा इसको इसलिए कहा गया है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इसको तवातुर के साथ नहीं पढ़ा, लेकिन आपने फरमाया पढ़ने वाले के बारे में कि अल्लाह ताला रहम फरमाते हैं उस शख्स पर जो असर से पहले 4 रकातें पढ़ता है। तो अगर हम चाहते हैं कि अल्लाह ताला हम पर रहम फरमाए तो हम में से भी कोई भी पढ़ सकता है, और हम तो वाकई में मोहताज ही हैं अल्लाह ताला के रहम के, उसके फ़ज़ल के। इसी तरह नमाज चार्ज की 4 रकात अदा करने वाले के दिन भर के सारे काम अल्लाह ताला अपने ज़िम्मे ले लेते हैं। ये हम आगे हदीस पढ़ेंगे इसकी फजीलत पर। नमाज तरावी गुज़िश्ता तमाम सगीरा गुनाहों की मग़फ़रत का बायस बनती है। ये भी हम आगे जब तरावी का हम पढ़ेंगे चैप्टर उसी में हम देख लेंगे। रात के किसी भी हिस्से में सोकर उठने के बाद 2 रकत नमाज पढ़ने वाले मियाँ बीवी को अल्लाह ताला कसरत से याद करने वालों में शुमार फरमाते हैं। सुभानअल्लाह अल्लाहुम्मा रब्बना जालना मिन्हुम। अन अबी हुरैरा रदियल्लाहु अन्हु अन नबी सल्लल्लाहु अलैहि वसल्लम क़ाल इज़ इस्तैक़ज़ अर्रजुल मिन अल-लैल वअय्यक़ज़ इम्रअतहु फ़सल्ला रकअतैन कुतिबा मिन अज़-ज़ाकिरीन अल्लाह कसीरन वज़-ज़ाकिरात रवाहु इब्न माजा व अबू दाऊद हदीस सही। अबू हुरैरा रदियल्लाहु अन्हु से रिवायत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब आदमी रात को उठे और अपनी बीवी को भी उठाए और 2 रकत नमाज अदा करें तो अल्लाह ताला उनका नाम कसरत से ज़िक्र करने वाले मर्दों और औरतों में लिख देते हैं। कितनी अच्छी बात है आप देखें कि इस तरह से नेकियों में एक दूसरे का साथ देने वाले होना चाहिए। एक सजदा अदा करने से अल्लाह ताला इंसान के नाम आमाल में एक नेकी का इजाफा फरमाते हैं, एक गुनाह मिटाते हैं और एक दर्जा बुलंद करते हैं। सुभान अल्लाह, एक सजदे का इतना ज़्यादा फ़ायदा। अन उबादा इब्न सामित रदियल्लाहु अन्न समिया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम यकूल मा मिन अब्दिन यस्जुदु लिल्लाहि सजदतन इल्ला कतबल्लाहु लहु बिहा हसना व महा अनहु बिहा सय्यतन व रफ़अ लहु बिहा दरजतन फस्तकसिरु मिन अस्सुजूद रवाहु इब्न माजा हदीस सही। उबादा बिन सामित रदियल्लाहु अन्हु से रिवायत है कि उन्होंने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को फरमाते हुए सुना है कि जो बंदा अल्लाह ताला के लिए एक सजदा करता है अल्लाह ताला उसकी एक नेकी लिखते हैं, एक गुनाह मिटाते हैं और एक दर्जा बुलंद करते हैं, लिहाजा कसरत से सजदे किया करो। सुभान अल्लाह, आप देखिए कोई ऐसा रास्ता है जो छोड़ा गया हो? यानी अल्लाह सुबहाना ताला तो हम पर बे इंतहा मेहरबान है। वो तो अपने रहमतों के दरवाज़े खोल देना चाहता है, रहमतों की बारिश बरसाता है, लेकिन ये हम बंदे ही हैं जो पीछे हटते रहते हैं। यानी हम अपना दामन ही नहीं फैलाते, हम अपने आप को उस रहमत के लिए पेश ही नहीं करते। वरना अल्लाह ताला तो हम पर इतना मेहरबान है, और अभी आगे हम तहज्जुद के लिए पढ़ेंगे कि अल्लाह सुबहाना ताला आसमान दुनिया पर जो नुज़ूल फरमाता है और अल्लाह ताला पुकारता है कि है कोई जो सुने, है कोई जो जवाब दे, है कोई जो मग़फ़रत करवाना चाहे, लेकिन इंसान कितना गाफिल है ना, गफलत की नींद सोया रहता है। तो ये जो नफिल नमाज़ें हैं आप देखें, फिर हमें किसी और चीज़ की ज़रूरत बाकी रहती है? जो लोग इतने सारे सवालत करते हैं कि अच्छा फ़लाँ नमाज़ और कौन कौन सी नमाज़ें, तो ये जो ऑथेंटिक अहादीस हमको मिलती है वो इतनी अहादीस हमारे सामने हैं, जब इन अहादीस में हमें नफिल नमाज़ों का इतना अजर बताया गया है, तो आप बताइए कि कोई और नमाज़ों की हमें ज़रूरत रहती है? नहीं कि 11 कुल के साथ और 100 नवाफिल और पता नहीं क्या क्या। तो ठीक है, इंसान कसरत से सुजूद करे, लेकिन ये जो हमको बता दिया गया नमाज़ों के बारे में, तो अल्हम्दुलिल्लाह ये हमारे लिए काफ़ी है। अगर हम इन सब का भी एहतमाम कर लेते हैं तो हमारे लिए ये भी इंशाल्लाह काफ़ी हो जाएगा, अल्लाह ने चाहा तो। पहले हम इन नमाज़ों का एहतमाम करें, नहीं फ़र्ज़ के बाद, पहले फ़राइज़ ज़रूरी हैं, फ़राइज़ के बाद ही नफिल का दर्जा आता है, क्योंकि पूछ असल में फ़राइज़ की होगी। इसी तरह क़यामत के रोज़ फ़र्ज़ नमाज में कमी या कोताही की कसर सुन्नतों और नवाफिल से पूरी की जाएगी, ये भी हम पढ़ चुके हैं। अल्लाह ताला से दुआ करें कि अल्लाह ताला हमको कसरते सुजूद करने वाला बनाए, नवाफिल का एहतमाम करने वाला बनाए, और अल्लाह करे कि इन सजदों की कसरत की वजह से और अल्लाह ताला अपने फ़जल की वजह से हमसे राज़ी हो जाए और आखिरत में हम लोग कामयाब ठहरें। आप देखिए ना, शैतान को सजदे का हुक्म दिया गया तो उसने इनकार किया और रहमत से दूर हो गया, लानत की गई उसके ऊपर। और इंसान अल्हम्दुलिल्लाह, जब इंसान अज़ान की आवाज़ सुनता है और वो जब सजदा करता है, तो यही चीज़ अल्लाह ताला को बहुत पसंद आती है। तो इसीलिए अज़ान के वक्त शैतान दुम दबा कर भागता है, और फिर जब बंदा सजदा करता है तो फिर आकर वो बहकाता है और अफसोस करता है कि हाय, मुझे हुक्म दिया गया सजदे का तो मैंने नहीं किया, और इंसान को हुक्म दिया गया सजदे का तो वो अल्लाह ताला के आगे झुक रहा है। लिहाजा पहला वार वो ये करता है कि हमको अल्लाह ताला के आगे झुकने से वो रोकने की कोशिश करता है, तो हम उसके इस वार को लौटाएं, अल्लाह ताला से दुआ करें कि अल्लाह ताला हमें शैतान के वसवसों से, उसके बहकाने से बचाए, और अल्लाह ताला हमको हमेशा अल्लाह ताला के आगे झुकने वाला बनाए, कसरत से नवाफिल और सुजूद करने वाला बनाए, पढ़ने वाला बनाए। आमीन। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।